इबादत से बरतर इबादत नमाज, सारी दौलत से बढ़कर है दौलत नमाज, इबादत से बरतर इबादत नमाज।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल मुरसलीन अम्मा बाद فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله حضور نبي رحمت صلى الله تعالى عليه وآله وسلم نے ارشاد فرمایا कि बेशक मुझे जिब्राइल अमीन अलैहिस्सलातु वस्सलाम ने यह आकर बिशारत दी कि अल्लाह तबारक व ताला फरमाता है, जो आप पर दुरूद पाक भेजता है तो मैं उस पर रहमत भेजता हूँ, और जो आप पर सलाम पढ़ता है तो मैं उस पर सलामती भेजता हूँ। सल्लू अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। प्यारे इस्लामी भाइयों, मदनी चैनल के नाज़रीन, हम आज फिर अपने सिलसिले अहकाम नमाज में आपको खुशामदीद कहते हैं। हुसूल सवाब की खातिर बयान सुनने से पहले अच्छी अच्छी नीयतें भी फरमा लीजिए कि फरमान मुस्तफ़ा सल्लल्लाहु तआला अलैहि वालिहि वसल्लम है, नियतुल मुमिनी खैरुम मिन अमलिही, मोमिन की नीयत उसके अमल से बेहतर है। मदनी चैनल के नाजरीन, गुज़िश्ता सिलसिले में आपने सेहत नमाज की शरायत में से पहली शर्त को समाप्त फरमाया। सेहत नमाज की जो शरायत हैं वो हैं छः, जिनमें से पहली तहारत है, दूसरी सितर औरत, और तीसरी इस्तिक़बाल क़िबला यानी क़िबला की तरफ चेहरे का फेर लेना, क़िबला की तरफ होकर नमाज पढ़ना, और चौथी जो शर्त है वो है वक्त की पाबंदी यानी नमाज का जो वक्त है उसका ख्याल रखना और वक्त में नमाज को अदा करना, और फिर नीयत है, और नीयत के बाद जो छठी शर्त है वो है तकबीर तहरीमा। इनमें से जो पहली शर्त तहारत थी उसके हवाले से गुज़िश्ता सिलसिले में कुछ कलाम किया गया था। तहारत का मतलब यह है कि नमाजी के बदन का हद से अकबर और हद से असगर से और निजासत हकीकिया कदर माने से पाक होना जरूरी है। इसके साथ साथ इसके कपड़े और जिस जगह पर नमाजी नमाज पढ़ रहा है उस जगह का और कपड़ों का भी निजासत हकीकिया कदर माने से पाक होना जरूरी है। इसकी मकदार कितनी है गुज़िश्ता सिलसिले में आप ये समाप्त कर चुके हैं। दूसरी शर्त है सितरे औरत। सितरे औरत का मतलब क्या है आइए समाप्त फरमाइए। सितरे औरत के माना यह है कि बदन का वो हिस्सा जिसका छुपाना फर्ज है, इससे वो हिस्सा मुराद होता है, यानी उस हिस्से को छुपा लिया जाए। सितर मतलब छुपाना, औरत वो बदन का हिस्सा जिसे छुपाना फर्ज होता है। अल्लाह तबारक व ताला फरमाता है, खुज़ू ज़ीनतकुम इंद कुल्लि मस्जिदिन, हर नमाज के वक्त कपड़े पहनो, और मजीद एक मकाम पर फरमाया, वला युबदीन ज़ीनतहुन इल्ला मा ज़हर मिन्हा, औरतें जीनत यानी मवादे जीनत को जाहिर ना करें मगर वो के जो खुद ब खुद जाहिर हैं, यानी इनके खुले रहने पर बरवजह जायज एक आदत जारी है। मर्द औरत के बदन का वो कौन सा हिस्सा है जिसे औरत कहते हैं और फिर उसका छुपाना भी फर्ज है, आइए इसे भी समाप्त फरमाइए। मर्द के नाफ के नीचे से घुटनों के नीचे तक, नाफ इसमें दाखिल नहीं है, घुटने इसमें दाखिल है, और आजाद औरतों के लिए सारा बदन ये औरत है। सिवाय मुंह की टिकली के, जैसे नमाज में चेहरा उतनी टिकली मुंह की, और इसके साथ साथ दोनों हाथों की हथेलियां और दोनों पांव के तलवे। मुफ्ताबी कौल के मुताबिक दोनों हाथ गिट्टों तक और दोनों पांव टखनों तक अगर जाहिर हो जाए तो इसमें कोई हर्ज नहीं है। अगर सितर का कोई भी हिस्सा खुल जाए तो नमाज होगी या नहीं? फुकहाए कराम इस हवाले से फरमाते हैं, जिन आज़ा का सितर फर्ज है उनमें से कोई भी उज्व अगर चौथाई से कम खुल गया तो नमाज हो जाएगी, और अगर चौथाई उज्व खुल गया या इससे जायद खुल गया और फौरन छुपा लिया जब भी नमाज हो जाएगी, और अगर तीन मर्तबा सुबहानअल्लाह कहने की मिकदार खुला रहा तो फिर अब नमाज नहीं होगी। या फिर ऐसा हुआ कि जानबूझकर सितर का वो हिस्सा खोल दिया तो ऐसी सूरत में भी नमाज नहीं होगी, क्योंकि ये काम कसदन किया गया है। इस हवाले से इस मसले को जहन में रखा जाए। और ये मसला उस सूरत में है कि जब नमाज पढ़ते हुए सितर खुल जाता है या खोला जाता है, और अगर अभी नमाज शुरू ही नहीं की थी, उससे पहले ही चौथाई सितर खुला हुआ था, तो उलामा फरमाते हैं कि इस हालत में अगर उसने अल्लाहु अकबर कहा और सितर पहले ही चौथाई उज्व के बराबर खुला हुआ है तो इसकी नमाज शुरू ही नहीं होगी। अब कोई शख्स अगर अंधेरे में नमाज पढ़ लेता है और कपड़े नहीं पहनता तो उसकी नमाज के बारे में हुक्म क्या होगा? फुकहा ने इस हवाले से भी वजाहत फरमाई। अगर अंधेरे में नमाज पढ़ी, अगरचे वहां कोई भी ना हो, लाइटें बंद है और वहां कोई दूसरा शख्स भी इसके अलावा मौजूद नहीं है, ये बिल्कुल तन्हा है, इसके पास इतना कपड़ा मौजूद है कि सितर का काम दे सके, लेकिन फिर भी नंगे होकर नमाज पढ़ता है, तो ऐसी सूरत में फुकहा फरमाते इसकी नमाज नहीं होगी, अगरचे वहां कोई दूसरा फर्द नहीं है, ये खुद तन्हा है, अगरचे के कमरे में लाइटें बंद हैं, बिल्कुल अंधेरा है, तब भी इसकी नमाज नहीं होगी, क्योंकि इसके पास इतना कपड़ा मौजूद है कि अपना सितर ये ढांप सकता है। तो यहां पर यह बात याद रखिए कि आदमी अंधेरे में हो या उजाले में हो, नमाज में हो तो सितर बिल इजमा फर्ज है। सितर हर हाल में फर्ज है, खा नमाज में हो या नमाज में ना हो, तनहा हो या किसी के सामने हो, बिला किसी गर्ज़े सही के तन्हाई में भी अपना सितर खोलना ये शरण दुरुस्त नहीं है। मगर औरत के लिए खलवत में जब के नमाज में ना हो तो सारा बदन छुपाना वाजिब नहीं है, बल्कि सिर्फ नाफ से घुटनों तक और महारिम के सामने, जबकि इसके महारिम इसके भाई घर में मौजूद हैं, इसका वालिद घर में मौजूद है, तो उनके सामने पेट और पीठ इसे भी छुपाना वाजिब है, और गैर महरम के सामने और नमाज के लिए अगरचे तन्हा कोठरी में ही नमाज पढ़े, तमाम बदन सिवाय उन पांच अज़ा के जो बयान किए गए उनके छुपाना ये फर्ज है। बल्कि जवान औरत को तो गैर मर्दों के सामने मुंह खोलना भी मना है, क्योंकि हिजाब का हुक्म जुदा है, चेहरा छुपाया जाए, पर्दा किया जाए। मजीद एक और मसला आपके गोश गुजार करते हैं। अगर किसी के पास कपड़ा ही ना हो तो क्या ऐसी सूरत में वो नमाज पढ़ सकता है? यानी बरहना हालत में वो नमाज पढ़ेगा तो नमाज का स्टेटस क्या होगा? उलमा फरमाते हैं कि ऐसा शख्स अगर टाट, बिछोने और इसी तरह घास वगैरह और पत्तों के जरिए से अपना सितरे औरत कर सकता है तो उसे चाहिए कि इन अशिया के जरिए से सितरे औरत करे, नंगा नमाज ना पढ़े। और अगर ये भी ना हो सके, यानी ना इसके पास टाट मौजूद है, ना इसके पास बिछोना मौजूद है, ना ही घास और पत्ते आसपास अवेलेबल हैं, तो ऐसी सूरत में फिर ये नमाज पढ़ सकता है, लेकिन नमाज बैठ कर पढ़े, दिन में हो या रात, घर में हो या मैदान में, लेकिन इस हालत में बैठकर नमाज पढ़ना और रुकू और सुजूद के लिए اشارہ کرنا اس کے لیے بہتر ہے، خواہ ویسے بیٹھے جیسے نماز میں بیٹھتا ہے یا پاؤں پھیلا کر بیٹھ جائے، اور عورت غلیظہ یعنی پیشاب یا پخانہ کے جو مقامات ہیں ان پر ہاتھ رکھ لے۔ برہنہ جو ننگا آدمی ہے، اگر اس کے پاس کپڑا نہیں ہے لیکن ریشمی کپڑا موجود ہے، حالانکہ ریشم مردوں کے لیے حرام ہے، تو کیا ایسی صورت میں اپنا ستر چھپانے کے لیے یہ ریشمی کپڑا استعمال کر سکتا ہے یا نہیں؟ اس حوالے سے فقہاء کرام نے فرمایا، اگر کسی کے پاس ستر کے لیے جائز کپڑا نہ ہو اور ریشمی کپڑا موجود ہے تو اس پر فرض ہے کہ اسی کے ساتھ ستر عورت کر لے اور اسی میں نماز پڑھے، لیکن یہ بات ذہن میں رکھے کہ ریشمی کپڑا پہننا یہ مردوں کے لیے حرام ہے۔ باریک کپڑا ستر عورت کے کام آ سکتا ہے یا نہیں؟ اتنا باریک کپڑا جس سے بدن چمکتا ہو ستر عورت کے لیے یہ کفایت نہیں کرتا، اس سے نماز پڑھی تو نماز نہیں ہوگی، اور ایسا باریک کپڑا جس سے ستر عورت نہ ہو سکے علاوہ نماز کے بھی ایسا کپڑا پہننا یہ حرام ہے۔ لہذا ہمیں غور کرنا چاہیے کہ جو ہم کپڑے پہنتے ہیں وہ کیسے ہیں، اتنے باریک کپڑے نہ پہنے جائیں کہ ستر کے مقامات چمکتے ہوئے نظر آئیں، تو اس طرح تو نماز نہیں ہوگی، اور ہم مسلمان ہیں، نماز پڑھنا ہم پر فرض ہے، اللہ تبارک و تعالی نے مسلمانوں پر عبادات میں سب سے پہلا فرض نماز دیا ہے، تو ہمیں نماز پڑھنا ہے۔ حضور نبی پاک صلی اللہ علیہ وسلم فرماتے ہیں، نماز میں میری آنکھوں کی ٹھنڈک ہے۔ نماز کو نہیں چھوڑنا چاہیے۔ حقوق اللہ کے معاملے میں سب سے پہلا سوال قیامت کے روز نماز کے بارے میں ہوگا کہ نماز پڑھی یا نہیں پڑھی۔ اب نماز پڑھنی ہے، ظاہر سی بات ہے اس کی جو ریکوائرمنٹس ہیں اسے پورا کرنا بھی ضروری ہے۔ نماز کی شرائط کا خیال رکھنا، ستر عورت کرنا یہ انتہائی ضروری، کیونکہ شرط اسے کہتے ہیں جس پر دوسری چیز موقوف ہوتی ہے۔ اگر ستر عورت نہیں ہوگا تو نماز نہیں ہوگی، طہارت نہیں ہے تو نماز نہیں ہوگی، استقبال قبلہ نہیں ہے تو نماز نہیں ہوگی، وقت میں نماز نہیں پڑھی تو پھر نماز قضا ہو جائے گی، ادا نماز نہیں کہلائے گی، اسی طرح نیت نہیں کریں گے تو نماز نہیں ہوگی، تکبیر تحریمہ نہیں کہی تو نماز نہیں ہوگی۔ یہ چھ نماز کی شرائط ہیں، ان کا خیال رکھنا یہ مسلمان کے لیے ضروری ہے۔ تو اتنا باریک کپڑا کہ جس سے ستر عورت نہ ہو سکے، یہ بات ذہن میں رکھیے کہ نماز کے علاوہ پہننا بھی حرام ہے۔ بعض لوگ بالکل باریک تہمند باندھ لیتے ہیں، اسی طرح ساڑیاں عورتیں پہن لیتی ہیں، نماز پڑھتے ہیں ران چمک رہی ہوتی ہے، ان کی نمازیں نہیں ہوتی۔ اسی طرح جس دوپٹے سے بالوں کی سیاہی چمکے اسے اوڑھ کر اگر عورت نے نماز پڑھی تو نماز اس طرح نہیں ہوگی۔ تو باریک دوپٹے نہ لیے جائیں بلکہ دبیس موٹا دوپٹہ لیا جائے کہ جس سے بالوں کی سیاہی نہ چمکے۔ نماز کی شرائط میں سے تیسری شرط ہے استقبال قبلہ۔ استقبال قبلہ سے مراد کیا ہے؟ نماز میں قبلہ یعنی خانہ کعبہ کی طرف منہ کرنے کو استقبال قبلہ کہا جاتا ہے۔ یاد رکھیے، نماز اللہ ہی کے لیے پڑھی جائے اور اسی کے لیے سجدہ ہو، نہ کہ ہم یہ تصور کریں کہ ہم سجدہ کعبہ کے لیے کر رہے ہیں، سجدہ تو ہم اللہ کے لیے کر رہے ہیں۔ کعبہ مکرمہ یا کعبہ مشرفہ ایک جہت ہے جو ہمیں دی گئی کہ اپنی عبادت کے لیے اس طرف منہ کیا جائے۔ اگر کسی نے معاذ اللہ کعبہ کے لیے سجدہ کیا تو پھر اس نے ایک حرام کام کیا، گناہ کبیرہ کا مرتکب ٹھہرا، اور اگر عبادت کعبہ کی نیت سے کی، جب تو کھلا کھلا علماء نے فرمایا کہ یہ کفر ہے، کہ غیر خدا کی عبادت کرنا یہ کفر ہوتا ہے۔ قبلہ کو پہچاننے کی علامتیں کیا ہو سکتی ہیں؟ شہروں اور بستیوں میں مسجدیں ہیں، ان مسجدوں کو دیکھ کر قبلہ کی پہچان کی جا سکتی ہے۔ اسی طرح مسلمانوں کی قبروں کا جو سرحانا ہے یہ شمال ہی کی طرف ہوتا ہے، ان کے ذریعے سے پتہ چل سکتا ہے کہ قبلہ کس طرف ہے۔ یا پھر ایسا بھی ہو سکتا ہے کہ لوگوں سے پوچھ لیا جائے، اور بھی اس کی صورتیں ہو سکتی ہیں۔ بہرحال یہ ہے کہ آج کل کے دور میں مشینری کا دور ہے، قبلہ نما مل جاتے ہیں، ان کے ذریعے سے یہ قبلہ معلوم کیا جا سکتا ہے، ورنہ عام طور پہ آبادیاں ہوتی ہیں تو لوگوں سے اس حوالے سے استفسار کر لینے سے، پوچھ لینے سے ہماری یہ مشکل آسان ہو سکتی ہے۔ جسے قبلہ کی شناخت نہ ہو سکے وہ نماز کدھر منہ کر کے پڑے گا؟ اگر کسی شخص کو کسی جگہ قبلہ کی شناخت نہ ہو سکے، یعنی وہاں مسجدیں اور محرابیں نہ چاند سورج ستاروں سے پتہ چل پا رہا ہے، یا پھر اس کو آئیڈیا نہیں ہے، مگر علم نہ ہونے کی وجہ سے یہ پہچان نہیں پا رہا، کیونکہ وہاں صورتیں تو ایسی موجود ہیں، چاند بھی ہے، سورج بھی ہیں، ستارے بھی ہیں، معلومات ہو سکتی ہیں، لیکن اس کے پاس وہ علم نہیں کہ جس کے ذریعے یہ پہچان سکے، نہ ہی وہاں کوئی ایسا مسلمان ہے کہ جو بتائے اور اسے گائیڈ کرے کہ آپ کس طرف منہ کر کے نماز پڑھ سکتے ہیں۔ تو پھر ایسی صورت میں علماء نے اس مشکل کو بھی آسان کرتے ہوئے ہمیں بتایا کہ وہاں بندہ مومن تحری کرے، تحری من سوچ بچار کرے، دل میں سوچے اور جو بات اس کے دل میں ایک گمان غالب کی صورت میں قائم ہو اس طرف منہ کر کے یہ نماز پڑھ لے، وہی اس کا قبلہ ہے۔ ایسا شخص بے تحری کیے اگر نماز پڑھے گا، یعنی سوچ بچار ہی نہیں کی، نہ اسے پتہ چل پا رہا تھا کہ قبلہ کس طرف ہے، تو ایسی صورت میں اس کی نماز کا سٹیٹس کیا ہوگا؟ تو علماء اس حوالے سے ہماری رہنمائی یہ کرتے ہیں کہ جس شخص کو قبلہ کی شناخت نہ ہو، اگر بے تحری یعنی بغیر سوچ بچار کیے اس نے کسی ایک جہت کی طرف منہ کر کے نماز پڑھ لی، تو اس کی نماز نہیں ہوگی، اگرچہ کہ واقع میں اس نے قبلہ ہی کی طرف منہ کر کے نماز پڑھی ہو، یعنی تحری نہیں کی اور ایک جہت مقرر کی اور اس طرف نماز پڑھ لی، سوچ بچار ہی نہیں کی، بس مصلی بچھایا اور نماز پڑھنے لگا، تو اب اس نے چونکہ تحری نہیں کی، اگرچہ قبلہ اسی طرف تھا، تب بھی اس کی نماز نہیں ہوگی۔ لہذا اسے ایسے مقامات پر کہ جہاں پر قبلے کے بارے میں معلومات نہیں ہو سکتی یا اس کے پاس علم نہیں ہے کہ یہ پہچان سکے، تو وہاں ایک ہیلا کرے کہ سوچ بچار کرے، تحری کرے، اور سوچ بچار میں جس طرف اس کا غالب ظن ہو اس طرف منہ کر کے یہ نماز پڑھ لے۔ مصلی یعنی نماز پڑھنے والے نے قبلہ سے بلا عذر، بغیر کسی عذر کے قصدن اپنے سینے کو پھیر دیا، یہاں چہرے کی بات نہیں، یہ سینہ پھیر دیا، اگرچہ فوراً ہی قبلہ کی طرف ہو گیا ہو، چونکہ اس نے یہ عمل قصدن کیا ہے تو اس کی نماز فاسد ہو گئی، اور اگر بلا قصد پھر گیا، یعنی قصدن اس نے جان بوجھ کر ایسا نہیں کیا، اور بقدر 3 تسبیح کے وقفہ نہ ہوا تھا کہ سینہ دوبارہ قبلہ کی طرف کر لیا، تو اب اس کی نماز ہو جائے گی۔ اگر صرف منہ یعنی اس کا چہرہ قبلہ سے پھرا، تو اس پر واجب ہے کہ فوراً قبلہ کی طرف منہ کر لے، تو اس صورت میں نماز نہ جائے گی بلکہ اس کی نماز ہو جائے گی، مگر بلا عذر اگر اس نے ایسا کیا ہے تو اس کا یہ فعل کرنا یہ مکروہ ہے۔ نماز پڑھتے ہوئے خشوع و خضوع کے ساتھ نماز پڑھنی چاہیے، قیام میں ہے تو اس کی نظریں سجدے کی جگہ پر ہونی چاہیے، نہ یہ کہ مسجد کا طواف کرتے رہیں، گھر میں نماز پڑھ رہے ہیں کسی عذر کی وجہ سے، یا خواتین نماز پڑھ رہی ہیں تو اپنی نظریں گھماتی رہیں، پریشان نظری کی صورت قائم ہو جائے، کبھی کسی کے اوپر ڈالیں، کبھی دیواریں دیکھیں اور کبھی چھت کی طرف نظر کر لیں، تو ایسا کرنے کی شرعاً ہرگز بھی اجازت نہیں ہے۔ اپنی نماز کو خشوع و خضوع کے ساتھ پڑھنا چاہیے، بلکہ قرآن مجید فرقان حمید میں اللہ تبارک و تعالی نے جن ایمان والوں کے فلاح پانے کا ذکر فرمایا، ان کی 6 صفات کو ذکر فرمایا، ان میں پہلی جو صفت ہے ان نمازیوں کے بارے میں ہے کہ جو خشوع و خضوع کے ساتھ اپنی نماز ادا کرتے ہیں، اور ارشاد فرمایا قد افلح المؤمنون الذین هم فی صلاتهم خاشعون، فلاح پا گئے وہ ایمان والے، کامیاب ہو گئے وہ ایمان والے کہ جو اپنی نمازوں میں خشوع کرتے ہیں، خشوع و خضوع کے ساتھ نماز پڑھتے ہیں، ان کی نمازوں میں دل میں خوف خدا ہوتا ہے، جیسا نماز پڑھنے کا حق ہے ویسے نماز ادا کرتے ہیں۔ تو ان کی صفت کو اللہ تبارک و تعالی نے قرآن مجید فرقان حمید میں ذکر فرمایا، तो परेशान नजरी नहीं होनी चाहिए, अपनी निगाहों को झुका के रखें और नमाज अदा करें। बल्कि जो नमाज पढ़ी जा रही है इसमें सूरह फातिहा का जिक्र है या कोई सूरह मुबारका या दुरूद पाक है या रब्बी जालनी मुकीम अस्सलात ये दुआ पढ़ रहे हैं, तो बड़ी तवज्जो के साथ नमाज में पढ़ा जाए, बल्कि इनके मानी की तरफ भी तवज्जो रखी जाए ताकि हमें पता चले कि हम अल्लाह तबारक व ताला से सीधे रास्ते की दुआ मांग रहे हैं और अल्लाह रब्बुल इज्जत से हम सिरात मुस्तकीम मांग रहे हैं। और जब ये दुआएं दिल से होंगी तो अल्लाह तबारक व ताला इन दुआओं का सिला भी बंदों को अता फरमाएगा। नमाज की शरायत में से जो चौथी शर्त है यह है वक्त की पाबंदी करना, यानी हर नमाज को उसके वक्त पर अदा करना। और जो नमाज वक्त पर अदा की जाती है वो नमाज ऐसी नमाज होती है जो अदा कहलाती, और अगर वक्त निकल जाता है तो फिर नमाज कजा होती है। मजीद चैनल के नाजरीन, आइए आज के सिलसिले में हम सवाल शामिल करते हैं।
मुफ्ती साहब की बारगाह में मेरा सवाल ये है कि सिर्री नमाज में इमाम का जहरी किरात करना कैसा, अगर कोई इमाम सिर्री नमाज में जहरी किरात करे तो उसकी नमाज का क्या हुक्म होगा, इरशाद फरमा दीजिए।
सिर्री नमाजों यानी वो नमाजें कि जिनमें किरात आहिस्ता आवाज से की जाती है, मिसाल के तौर पे जोहर की नमाज है, इसी तरह असर की नमाज है, इनमें जो किरात है सूरह फातिहा पढ़ी जाती है, इसी तरह साथ कुछ सूरत मिलाई जाती है, तो वो आहिस्ता आवाज में मिलाई जाती है, जहर नहीं किया जाता, ऊंची आवाज से किरात नहीं की जाती। और जहरी नमाजें जिनमें बुलंद आवाज से किरात की जाती है, यानी ये नमाज फजर है, इसी तरह मगरिब है, इशा है, इनमें ऊंची आवाज से किरात की जाती है, और ये जहरी नमाजों में जहर करना, सिर्री नमाजों में आहिस्ता आवाज से किरात करना ये वाजिब है, खा वो सूरह फातिहा हो या कोई सूरत हो, यानी जो सूरत सूरह फातिहा के साथ मिलाई जाती है ये सूरत भी अगरचे हो तो ये वाजिब का दर्जा जहरी नमाजों में जहर में और सिर्री नमाजों में सिर के अंदर यानी आहिस्ता आवाज में करना ये वाजिब का दर्जा रखते हैं। अगर इमाम ने भूल कर सिर्री नमाज में ऊंची आवाज से किरात कर दी और किरात बकदरे जवाज़े नमाज यानी एक आयत के बराबर की है तो सईदा साहब इसके ऊपर वाजिब हो गया। अब अगर ये दोबारा इसे नहीं दोहराते, यानी सिर्री किरात करनी थी इन्होंने जहर से पढ़ दी, जहरी किरात करनी थी इन्होंने आहिस्ता आवाज में बकदरे जवाज़े नमाज एक आयत यानी के पढ़ दी है, तो अब इन पर लाजिम था कि ये आखिर में सईदा साहब करते क्योंकि सईदा साहब वाजिब है, लेकिन हुआ ये कि इन्होंने वापस लौट कर दोबारा उस आयत को सिर्री पढ़ना था तो इन्होंने सिर्री पढ़ लिया, जहरी पढ़ना था तो जहरी पढ़ लिया, तो अब वो सईदा साहब इनके ऊपर लाजिम हुआ था, वो सईदा साहब लाजिम होना खत्म हो जाएगा, यानी आखिर में अब इनको सईदा साहब नहीं करना पड़ेगा। और ये सूरत कहां तक कायम होगी, जब तक के सूरह फातिहा की अक्सर आयात पढ़कर वापस ना लौटे, अगर सूरह फातिहा आधी पढ़ी थी और वापस आ गए तब भी सईदा साहब साकित हो जाएगा, सूरह फातिहा अक्सर पढ़ ली थी तो अब ये वापस ना लौटे, क्योंकि अगर वापस लौट भी आए तो ऐसी सूरत में सईदा साहब साकित नहीं होगा।
मुफ्ती साहब की खिदमत में मेरा नमाज के मुतालिक सवाल अर्ज है कि अगर कोई शख्स भोले से नमाज में सना की जगह तहियात पढ़ लेता है तो क्या नमाज हो जाएगी और क्या सजदा साहब वाजिब होगा या नहीं, इसका जवाब अर्शाद फरमा दीजिए।
सना की जगह पर अगर अत्ताहियात पढ़ ली तो इससे सजदा साहब वाजिब नहीं होता, उसकी वजह यह है कि सुभानकल्लाहुम्म व बिहम्दिका व तबारक इस्मुका व तआला जद्दुका व ला इलाहा गैरुक ये सना है, अत्ताहियात भी सना है, और सूरह फातिहा से पहले जो मकाम है जो जगह है वो सना पढ़ने की है, अगर ये सना वो पढ़े जो मारूफ है तब भी नमाज हो गई और इसमें कोई शुबा भी नहीं, और अगर अत्ताहियात जो के सना का ही दर्जा रखती है भूलकर अगर वो वहां पढ़ दी तो तब भी नमाज हो जाएगी क्योंकि सना को सना के मकाम पर ही पढ़ा गया है और सईदा साहब भी वाजिब नहीं होगा। जी मदनी चैनल के नाजरीन, ہمارے آج کے اس سلسلے کا وقت اختتام کو پہنچا، آئندہ تک کے لیے اجازت دے، دعا کرتے ہیں اللہ تبارک و تعالی جو سیکھا سکھایا ہمیں اسے یاد رکھنے اور عمل کرنے کی توفیق عطا فرمائے، آمین. بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وصحابہ وبارک وسلم.
ہر عبادت سے برتر عبادت نماز، ساری دولت سے بڑھ کر ہے دولت نماز، ہر عبادت سے برتر عبادت نماز.